अच्छा, आप सवालात देख लेते हैं, किसी का कुछ सवाल हो। इंसान की एक आदत होती है हाँ, हर दफ़ा गुनाह का ख्याल दिल में लाना इसकी ज़रूरत नहीं है, बल्कि उसको बसा अवकात उससे नुकसान भी होता है, यानी इंसान की तबीयत पर बोझ पड़ता है। तो एक मरतबा इंसान गुनाहों को याद कर ले, कभी तन्हाई में वक्त निकाल ले, अपने ज़िंदगी के गुज़िश्ता जो गुनाह हैं उनको याद कर ले, जो जहन में आते हैं उनको याद कर ले, और उनसे अच्छी तरह अल्लाह ताला के सामने गिड़गिड़ा कर तौबा इस्तग़फ़ार कर ले। बस एक मरतबा कर लिया, उनको याद करके तौबा इस्तग़फ़ार कर लिया, बस अब उसके बाद आइंदा हर मरतबा उन गुनाहों को दोबारा याद करने की और जहन में लाने की अब ज़रूरत नहीं है, अब ख़त्म। वो एक मरतबा गिड़गिड़ा के अल्लाह के सामने मांग लिया, अब बस बग़ैर उन गुनाहों को दिल में लाए और उनका ख्याल दिल में ज़बरदस्ती लाए बग़ैर बस वैसे ही अल्लाह ताला से तौबा इस्तग़फ़ार करता रहे, तौबा इस्तग़फ़ार करता रहे, कि ये हर हर तौबा हर इस्तग़फ़ार हमारे लिए हमारे गुनाहों की माफ़ी का ज़रिया और रफ़ दराजात और अल्लाह के क़ुरब का ज़रिया है। बस हर मरतबा फिर गुनाहों को याद करने की ज़रूरत नहीं है। अच्छा, एक और सवाल है, कुरान में अम्बिया अलैहिस्सलाम के किस्से हैं और बच्चों को तो ज़ाहिर है ये बात नहीं समझाई जा सकती, यानी सवाल यह है कि बच्चों को कैसे समझाए। बच्चों को ये बात नहीं समझाई जा सकती कि अम्बिया अलैहिस्सलाम के बारे में जो मैंने बताया हसनातुल अबरार सैयातुल मुकर्रबीन, बच्चों को तो बस ये बताना है कि ये कुरान में जो तस्करे हैं, वाक़ियात हैं, उनमें कभी किसी नबी के जैसे आदम अलैहिस्सलाम उनकी ग़लती का जो ज़िक्र है, तो बस ये कह दें कि ये अल्लाह ताला ने उनको कोई हुक्म दिया था, कोई ख़ास दरख्त के खाने से रोका था, उसी तरह का दूसरा था। आदम अलैहिस्सलाम जिस वक्त वो खाने गए तो उस वक्त उनको ये भूल गए थे कि ये वही है जिससे अल्लाह ताला ने मना फरमाया है। खुद अल्लाह ताला ने कुरान में फरमाया कि नस, ये वो भूल गए थे। तो चूंकि भूल हुई थी और भूल गुनाह नहीं है, लेकिन अल्लाह ताला ने उस पर भी उन पर मुआखज़ा फरमाया और उन्होंने फिर उस पर जो तौबा इस्तग़फ़ार की। हम लोग यानी बड़े बड़े गुनाहों पर वो तौबा इस्तग़फ़ार नहीं कर सकते, उसके करीब भी नहीं कर सकते जो उन्होंने एक भूल कर जो काम किया था उस पर की थी। इस जगह पर उसको हम तकाबुल देखें हमारे आमाल से या इब्लीस के आमल से देखें। इब्लीस को तो खुल्लम खुल्ला नाफरमानी, लेकिन माफ़ी मांगने के लिए तैयार नहीं था। आदम अलैहिस्सलाम ने भूल कर एक काम किया और इतनी ज़्यादा तौबा इस्तग़फ़ार और अल्लाह की तरफ से इतना एताब हुआ। बाकी दुनिया में आबाद होना, आदम अलैहिस्सलाम के दुनिया में आना, ये तो पहले से तय था, मुकद्दर था। अगर वो यानी जाहिर है कि वो दरख्त से न भी खाते तब भी दुनिया में आना तो तय था ही, वो तो होने ही वाला था। बच्चों को तो बस जब वाकया सुनाए तो ये समझा सकते हैं कि गुनाह नहीं था, ये भूल कर उनसे एक काम हो गया था। एक और सवाल है, मसनून और फ़र्ज़ नमाज़ों में तशहुद पढ़ने के बाद, दुरूद शरीफ पढ़ने के बाद दुआएं एक से ज़्यादा पढ़ी जा सकती हैं? हाँ, पढ़ी जा सकती हैं। फ़र्ज़ नमाज में भी एक से ज़्यादा दुआएं पढ़ी जा सकती हैं। ये मना जो किया जाता है वो अइम्मा को, इमाम को मना किया जाता है कि वो ज़्यादा ना पढ़े, इसलिए कि वो ज़्यादा दुआएं पढ़ेगा तो पीछे मुक्तदियों के लिए नमाज लंबी हो जाएगी। अपनी इनफरादी नमाज में इंसान पढ़े, लेकिन जो फ़र्ज़ नमाज भी अगर औरतें हैं घरों में इनफरादी नमाज पढ़ रही हैं तो वो अपनी नमाज के अखीर में दुआएं एक से ज़्यादा मांग सकती हैं, कोई हरज नहीं है। नफिल नमाज में मांगे, फ़र्ज़ नमाज में मांगे, मना जो है वो उसके लिए जब इमाम हो और वह नमाज़ पढ़ा रहा हो। लेकिन अगर मुक्तदी हैं, उसके पास टाइम है, उसने तहियात पूरी कर ली और इमाम अभी तक सलाम नहीं फेर रहे तो दुआ मांगते रहें। तो ज़्यादा दुआ पढ़ना मना नहीं, नमाज को लंबा करना दूसरों के लिए वो मना है। फ़र्ज़ के सजदे में भी हाँ दुआ मांग सकते हैं, लेकिन इतनी बात याद रहे कि فرض نماز کے سجدے میں دعا مانگنا ثابت نہیں ہے، یعنی ہم اس کو سنت عمل کہنا مشکل ہے اسے کہ ثابت نہیں ہے. نفل نماز کے سجدے میں دعا مانگنا ثابت ہے، تو اس لیے فرض نماز کے سجدے میں دعا مانگ تو سکتے ہیں، لیکن اس میں صرف تسبیحات پڑھنا اور نفل نماز کے سجدے میں دعا مانگنا وہ زیادہ بہتر ہوگا. سوال میں سمجھا نہیں. آپ کی بیٹیاں ہیں تو کپڑوں کو کچھ سال کے لیے رکھ سکتے ہیں کہ ان کے کام آئیں، یعنی اپنے کپڑے چھوٹے ہو جائیں اور ان کو رہنے دیا جائے کہ بچوں کو بچیوں کے کام آئیں گے. ہاں، کوئی حرج کی بات نہیں ہے. ایک اور سوال ہے، غیبت. بہت سے لوگوں کے بارے میں غیبت کی ہے، جن کے بارے میں یاد ہے کہ ان کی غیبت کی ہے ان سے تو معافی مانگ لی جائے. کام مشکل تو ہے، لیکن جیسے قرآن میں آتا ہے نا کہ قیامت کے دن بھاگنے والے ایک دوسرے سے کون ہوں گے، یوم یفر المرء من اخیہ و امہ و ابیہ و صاحبتہ و بنی، اپنے رشتہ دار اور قریب کے جو لوگ ہیں ان سے لوگ بھاگیں گے. کیوں؟ اس سے کہ زیادہ تر ان سے واسطہ پڑتا ہے نا، تکلیف ان کو دی ہوگی، معاملات ان سے کیے ہوں گے، برائیاں ان کی ہوں گی، گالیاں ان کو دی ہوں گی، آپس میں ایک دوسرے سے رشتہ داروں میں تو رشتہ دار ہی ایک دوسرے سے بھاگیں گے. اجنبیوں سے ہمیں کیا واسطہ. تو جن کے ساتھ جن کے بارے میں یاد ہے ان سے تو معافی مانگ لیں، اور جن سے جن کے بارے میں نہیں یاد، معافی مانگنے میں اب بعض علماء فرماتے ہیں کہ صاف صاف بتا دیں کہ اس طرح میرے سے ہوا تھا، لیکن بعض علماء فرماتے ہیں کہ نہیں، صاف بتانے میں ان کو اور تکلیف ہوگی. لیکن یہ کہ اگر کسی کے بارے میں غیبت کی ہے تو اس کا طریقہ یہ ہوگا کہ مثلا ایک شخص نے غیبت کی کسی اور کے سامنے، کسی تیسرے عورت کی یا کسی تیسرے شخص کی، تو اب اس سے جا کر یہ کہنا کہ میں نے تمہارے بارے میں یہ کہا تھا، اس کو تکلیف ہوگی اور تکلیف ہوگی، اس کی تکلیف میں اضافہ کرنا مقصد نہیں ہے، تو اس سے بھی معافی مانگ لی جائے کہ میں نے تم سے جو بھی تمہارے بارے میں کبھی کچھ کہا ہو. یعنی ظاہر ہے کہ انداز اگر صاف صاف بتا دیں کہ میں نے ایک مرتبہ آپ کے بارے میں غیبت کر لی تھی، کیا کہا تھا، یہ نا آپ سے غیبت کر لی تھی، مجھ سے غلطی ہو گئی تھی، معافی مانگتا ہوں، یہ تو صاف سی بات ہے، بالکل واضح طور پر کہ معافی مانگ لی جائے. لیکن جس کے سامنے کی تھی اس کو بھی سامنے کہا جائے کہ میں نے وہ کیا تھا، میں نے غلط کیا تھا، اس لیے کہ اس کو بھی گناہ میں ہم نے شریک کیا، تو اس کے سامنے کہ میں نے یہ کہا تھا، میں نے یہ غلط کیا تھا، مجھے یہ نہیں کہنا چاہیے تھا، میں نے اس سے معافی مانگ لی، اب آئندہ میں یہ کام نہیں کروں گا. تو دونوں کے جہاں، اس لیے کہ توبہ بقدر الحوبہ، جیسا گناہ ایسی توبہ، کسی کے سامنے گناہ کیا تھا اسی کے سامنے توبہ بھی کی جائے پھر، تاکہ اس کو پتہ چل جائے کہ ہم اس گناہ سے نکل چکے ہیں. اگر کسی کی غیبت کی اور یاد نہیں ہے کہ اس کی غیبت کی، یاد نہیں ہے کہ کس کس کی غیبت کی ہے، یا اس کا انتقال ہو چکا، یا اس تک پہنچنا مشکل ہے کسی وجہ سے، جو کہ آج کل کے حالات میں ایسا لگتا ہے کہ ایسا ہوتا نہیں کہ پہنچنا مشکل ہو، بہرحال اگر کسی وجہ سے اس تک نہ پہنچا جا سکتا ہو یا یاد ہی نہ ہو کہ کون ہے، تو انسان کچھ نہ کچھ پڑھتا رہے، تھوڑا سا نہیں بلکہ پڑھتا رہے، کچھ پڑھ کے ان کے لیے استغفار کرتا رہے. مثلاً روزانہ کچھ معمول بنا لے کہ اچھا، اتنی مرتبہ مجھے سورہ اخلاص پڑھنی ہے، 10 مرتبہ سورہ اخلاص، 11 مرتبہ سورہ اخلاص پڑھ کے جن جن کو میں نے غیبت کی، جن جن کو میں نے تکلیف دی ہے، ان تمام جن سے میں معافی نہیں مانگ سکا، ان سب کو، یا تکلیف معافی مانگی ہو یا نہ مانگی ہو، سب کے لیے یا اللہ اس کو ثواب پہنچا دے. پہنچاتا رہے یہاں تک کہ اس کو اطمینان ہو جائے کہ اب میں نے کافی ان کو دے دیا، اس لیے کہ اس کے بدلے میں وہ ہم سے بہت کچھ لے سکتے ہیں. اس طریقے سے اس کی تلافی ہو سکتی ہے کسی درجے میں انشاءاللہ. سورہ یاسین پڑھ لیں یا سورہ اخلاص 10-11 مرتبہ پڑھ لیں، اور کچھ عرصے تک یہ عمل کریں کہ تمام جن کی بھی غیبت کی، جن کو تکلیف پہنچائیں، ان کو ثواب پہنچانے کی نیت کر لیں، تو امید ہے کہ انشاءاللہ اس طریقے سے بھی معافی ہو جائے گی. अच्छा आज शाम के लिए, मुझे पहले बताना चाहिए था, आप लोग शायद कुछ कम हो गए, बहरहाल जिन तक भी बात पहुंच सके पहुंचा दी जाए कि आज शाम को हमारे दुरूद और दुआ का वक्त थोड़ा सा बदल गया है, हमारी ईशा मुअख्खर हो गई है, तो 8:50 पे, 8:20 पे हुआ करता था, आधा आधा घंटा मुअख्खर 8:50 पे इंशाल्लाह दुरूद शरीफ और दुआ का वक्त है। سبحانك اللهم وبحمدك نشهد أن لا إله إلا أنت نستغفرك ونتوب إليك السلام عليكم ورحمة الله وبركاته